نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم سیرت النبی کے سلسلے میں اگلے سیشن کا آغاز کریں گے. ہم دیکھیں گے نبی صلی اللہ علیہ وسلم کے غیر مسلم بادشاہوں کو خطوط, پیج ہے 263. اس سے پیچھے آخری چیز جو ہم نے دیکھی وہ عمرہ حدیبیہ تھی اور صلح کا اثر. اللہ کے نبی صلی اللہ علیہ وسلم نے جب قریش سے معاہدہ کیا اور اس طرف سے مطمئن ہو کر حدیبیہ سے واپس تشریف لائے تو بادشاہوں اور عمرا کے نام خطوط لکھ کر ان کو اسلام کی دعوت دی, ان کی دوہری ذمہ داری یاد دلائی. دوہری ذمہ داری کیا؟ اپنی اور رعایا کی. یاد رکھیے کہ جس کو اللہ تعالیٰ نے جتنا بڑا عہدہ دیا, جتنے زیادہ لوگوں کے ساتھ اس کا انٹریکشن ہے, اتنی زیادہ جواب دہی اس کی ہوگی. چند خطوط دیکھیں گے کہ جو اللہ کے نبی نے اس دور کی سپر پاورز یا بڑے بڑے ملک یا غیر مسلم حکمرانوں کو لکھے. ہم سب کے لیے اس میں بہت ہی بڑا درس ہے. کبھی بھی مطمئن نہ رہیے, دعوت دینے سے اپنے آپ کو پیچھے نہ رکھیے. جو جہاں تک جا سکتا ہے وہ وہاں جائے. جس فیلڈ میں آپ کام کرتے ہیں, ڈاکٹر ہیں تو ڈاکٹرز میں, سیاستدان ہیں تو سیاستدانوں میں, فن سے کوئی تعلق ہے تو فنکاروں میں دعوت دیجیے. پہنچانا فرض ہے, آگے اس کے بعد ماننا یا نہ ماننا اگلے کے نصیب کی بات ہوتی ہے. اور یہاں سے آپ کو اللہ کے نبی کا مشن بھی دکھے گا, اور یہ بھی دکھے گا کہ آپ دنیا کے لوگوں سے نہیں ڈرتے تھے, بڑے لوگوں کی دھاک نہیں تھی. اور یہاں سے ایک اور بات بھی پتہ چلتی ہے, اور وہ کیا ہے کہ ہم نہیں بتائیں گے تو ان کو کون بتائے گا؟ کبھی سوچیے, ترس نہیں آتا آپ کو ایسے بڑے بڑے حکمرانوں پہ جن کے ہر وقت نام, قصے, لطیفے, اسکینڈلس چلتے. اگر ہم نے ان تک اسلام نہیں پہنچایا تو کیا کل قیامت کے دن وہ ہمارا شکوہ نہیں کریں گے؟ کہہ دیجئے, لکھ کے کر سکیں, ای میل کر سکیں, بول کے کہیں, جو چاہیں, لیکن کہیے. سب سے پہلا خط ہے نجاشی شاہ حبشہ کے نام خط. پیچھے ہم نے نجاشی کا تذکرہ پڑھا تھا کہ جب مکہ سے کچھ لوگ ہجرت کر کے حبشہ چلے گئے تو اس شخص نے کتنی سمجھداری کا ثبوت دیا. اس کا نام نجاشی جو ہے یہ اصل میں ایک ٹائٹل ہے. جیسے ہر ملک کا ایک بادشاہ ہوتا ہے نا, کہیں کنگ, کوئین, پریزیڈنٹ, پرائم منسٹر, صدر, وزیر اعظم, اسی طرح نجاشی حبشہ کے ہر حکمران کا ٹائٹل ہوتا تھا. جس نجاشی کو اللہ کے نبی نے خط بھیجا اس کا نام اسحمہ بن ابجر تھا. آپ نے یہ خط لکھا, بسم اللہ الرحمن الرحیم. یہ خط ہے محمد نبی صلی اللہ علیہ وسلم کی طرف سے نجاشی اسحمہ شاہ حبشہ کی جانب. دیکھیے, سب سے پہلے اللہ کا نام, پھر اپنا تعارف. بعض وہ پورا خط پڑھنے تک اگلا پریشان رہتا ہے کہ لکھا پتہ نہیں کس نے. نیچے دیکھتے ہیں اور کچھ تو لکھ دیتے ہیں, بوجھو تو جانے اور ہم تم کو مانے. ہاں, تو اپنا نام لکھا, تعارف لکھا, اور اپنا نام اپنی نسبت کے ساتھ لکھا کہ میرا ٹائٹل کیا ہے, یعنی میں نبی ہوں. اور پھر دیکھیں نجاشی کا نام, یعنی جس کو خط بھیجا, اور اس کا بھی لقب بڑے اچھے طریقے سے لیا, یعنی عزت سے پکارا. اس شخص پر سلام جو ہدایت کی پیروی کرے اور اللہ اور اس کے رسول پر ایمان لائے. میں شہادت دیتا ہوں کہ اللہ وحدہ لا شریک لہو کے سوا کوئی عبادت کے لائق نہیں. اس نے نہ کسی کو اپنی بیوی بنایا نہ بیٹا. اور میں اس کی بھی شہادت دیتا ہوں کہ محمد صلی اللہ علیہ وسلم اس کے بندے اور رسول ہیں. اور میں تمہیں اسلام کی دعوت دیتا ہوں کیونکہ میں اس کا رسول ہوں. بس اسلام لاؤ, سلامت رہو گے. اے اہل کتاب, ایک ایسی بات کی طرف آؤ جو ہمارے اور تمہارے درمیان برابر ہے. وہ یہ ہے کہ ہم اللہ کے سوا کسی اور کی عبادت نہ کریں, اس کے ساتھ کسی کو شریک نہ ٹھہرائیں, اور ہم میں سے بعض کو اللہ کے سوا رب نہ بنائیں. بس اگر وہ منہ موڑیں تو کہہ دو کہ گواہ رہو ہم مسلمان ہیں. اگر تم نے یہ دعوت قبول نہ کی تو تم پر اپنی قوم کے نصارہ کا گناہ ہے. کیوں بھلا؟ کیونکہ پھر لوگ بادشاہوں کو فالو کرتے ہیں. کتنا نفعت اللہ خط ہے. دیکھیے, دو ٹوک, ہم پوچھتے کیا حال ہے, موسم کیسا ہے, کیا ہو رہا ہے آج کل, اور سناؤ کچھ دکھا. سلام اس پہ جو ہدایت پائے. میسج سے بات شروع کی, اللہ اور رسول پر ایمان لانے کی دعوت, پھر اپنے اللہ کے بندے اور رسول ہونے کی گواہی, کیونکہ نصارہ میں اس کا نظریہ بور تھا حضرت عیسیٰ کے بارے میں. پھر آپ دیکھیے کہ کامن گراؤنڈ پہ بات کی, تعالوا الی کلمۃ سواء بیننا وبینکم. یہ نہیں شروع میں اختلافات کی, ہمیں پتہ ہے تمہارا اور دین ہے, تم بہت خلاف ہمارے, ہم تمہارے خلاف ہیں. देखिए, जब भी कहीं भी मुखालफत हो ना, चाहे घरों में या खानदानों में या मुल्की सतह पे, तो पहले कॉमन ग्राउंड साथ ले आए, जो आपस में मुश्तरक चीज़ें ना उसको ले आए। जैसे जिप होती है ना, उसके दोनों सिरे खुले होते हैं, अब उसको बंद करना चाहते हैं ना, नीचे से पहली कड़ी को कड़ी से जोड़ ले। नीचे से जोड़ेंगे ना, ऊपर पूरी जिप जुड़ती जाएगी। नीचे से नहीं जुड़ेंगे तो ऊपर कहाँ जुड़ेंगे? तो लिहाजा कभी शोहर बीवी में क्यों ना इख्तलाफ हो, तलाक तक नौबत पहुंच जाए, कापी पेन लेके बैठ जाए। क्या चीज़ें ठीक हैं वो लिखें, पहले पॉजिटिव्स लिखें, फिर खुद ब खुद आप देखेंगे कि एक बेस बनेगी। तो बहुत सारी चीज़ों को तो इंसान फिर इग्नोर भी करता है। बहरहाल, आपने दो टोक कह दिया कि कबूल कर लो, नहीं तो फिर नुकसान होगा। ये ख़त आपने अमर बिन उमैया दमरी के हाथ रवाना किया। निजाशी ने जब इसे लिया तो अपनी आंखों पर रखा, यानी अकीदत के साथ, और तख्त से नीचे उतर आया और जाफ़िर बिन अबी तालिब के हाथ पर इस्लाम कबूल कर लिया, और नबी सल्लल्लाहु अलैहि वसल्लम को अपने इस्लाम और बैत के मुतल्लिक ख़त लिखा। और उम्मुल मोमिनीन उम्मे हबीबा बिनते अबी सुफियान की शादी नबी सल्लल्लाहु अलैहि वसल्लम से कर दी, और इन्हें अपनी तरफ से 400 दिनार मेहर दिया। फिर इन्हें और महाजरीन हबशा को अमर बिन उमैया दमरी के साथ दो कश्तियों में रवाना कर दिया, और वो इन्हें लेकर इस वक्त पहुँचे जब नबी सल्लल्लाहु अलैहि वसल्लम खैबर में थे। इसमें आप देखिए कि अकीदत और मोहब्बत की बात, फिर नीचे उतरा आजजी की बात, फिर इस्लाम कबूल किया, ये दिल के कल्बे सलीम होने की दलील, फिर अल्लाह के नबी को इन्फॉर्म किया कि मैंने इस्लाम भी कबूल किया और बैत भी कर ली। उम्मे हबीबा कौन थी? ये हिजरत करके वहाँ जा चुकी थी। देखिए अबू सुफियान कितना आखिर में मुसलमान होते हैं, लेकिन बेटी को अल्लाह ताला ने ईमान दे दिया तो अल्लाह के नबी का निकाह करवाया। यहाँ से गायबाना निकाह की बात भी पता चली, और इसने अल्लाह के नबी की तरफ से हक मेहर भी दिया, जिससे पता चला कि अगर लड़का खुद ना कमाता हो और इतना ना हो तो उसकी मदद घर वाले, माँ बाप या कोई और भी कर सकता है हक मेहर की अदायगी में। बहरहाल, इनको वापस भेजा, अल्लाह के नबी खैबर में थे। इस निजाशी ने रजब 9 हिजरी में वफात पाई, और नबी सल्लल्लाहु अलैहि वसल्लम ने इसकी वफात ही के दिन सहाबा कराम को इसकी मौत की इत्तला दी, और इसकी गायबाना नमाज जनाजा पढ़ी। इसकी वफात के बाद दूसरा बादशाह इसका जानशीन हुआ, तो आपने इसके पास भी एक ख़त रवाना फरमाया और इसे इस्लाम की दावत दी, लेकिन ये मालूम न हो सका कि इसने इस्लाम कबूल किया या न किया। तो गोया कि आप देखिए कि निजाशी एक से ज़्यादा थे, 9 हिजरी में फौत होता है अल्लाह के नबी से एक साल पहले, और इसकी गायबाना नमाज जनाजा पढ़ी। क्यों पढ़ी? क्या इससे मुराद है कि अब हर एक की हर शहर में पढ़ी जाए? तो इस पे मुफस्सरीन और मुहद्दिसीन की जो इज्तमाई राय है वो क्या है कि वो शख्स जिसकी बारे में ये शक हो कि दियारे गैर में, यानी काफिरों के बीच में रहता है, और किसी ने भी उसकी नमाज जनाजा नहीं पढ़ी होगी, तो उसकी नमाज जनाजा गायबाना तौर पे हो सकती है। बाकी जिसकी एक जगह पढ़ी गई तो अब उसके लिए दुआ कीजिए, अल्लाहुम्मग़फिर लहू वरहमहू वाली दुआएं मैयत की बख्शिश की, लेकिन उसके लिए अलग से नमाज जनाजा पढ़ना किसी और से साबित नहीं। सिर्फ इन्हीं की मौत की बात दलील देते हैं वो लोग जो गायबाना नमाज जनाजा पढ़ाते हैं, लेकिन यहाँ थोड़ा सा शुबा है क्योंकि उनकी तो असल जगह पर पढ़ी नहीं गई थी, इसलिए पढ़ाई। बहरहाल, नसीब की बात है, अल्लाह ने मौका दिया, इसने कबूल किया। बिल्कुल मुझे ऐसे लग रहा है कि आपके सामने कोर्स ऑफर हुआ और आपने कबूल कर लिया। अल्लाह से दुआ कीजिए कि आखिरी दम तक कायम रखे। तो बाज़ दफ़ा दावत तो मिलती है लेकिन लोग उसको पीछे कर देते हैं, ऐसी ही कुछ चीज़ें हम आगे देखेंगे कुछ और बादशाहों के रवैये से। अगला ख़त मकौकस, सही पढ़िएगा मकौकस, काफ वाव काफ सीन, शाह अस्कंद्रिया और मिस्र के नाम ख़त। अस्कंद्रिया क्या है? मिस्र के अंदर एक शहर है, अलेक्जेंड्रा कहते हैं, ये उस वक्त अलग शहर था, तो लिहाजा इसके बादशाह का लकब मकौकस होता था। नबी सल्लल्लाहु अलैहि वसल्लम ने इसके नाम जो ख़त लिखा वो ये था, बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्लाह के बंदे और उसके रसूल की तरफ से मकौकस सरबराह क़िब्त की तरफ। क़िब्त ज़ात है, फिरौन जो था कबीले क़िब्त से था, मिस्रियों का एक गिरोह कह लें। इस पर सलाम जो हिदायत की पैरवी करे। अम्मा बात, मैं तुम्हें इस्लाम की दावत देता हूँ, इस्लाम लाओ सलामत रहोगे, इस्लाम लाओ अल्लाह तुम्हें दोहरा अजर देगा, लेकिन अगर तुमने मुंह मोड़ा तो तुम पर अहले क़िब्त का भी गुनाह होगा, और अहले किताब ऐसी बात की तरफ आओ जो हमारे और तुम्हारे दरमियान बराबर है, वो ये कि हम अल्लाह के सिवा किसी की इबादत ना करें और इसके साथ किसी को शरीक ना ठहराएं, اور ہم میں سے بعض بعض کو اللہ کے سوا رب نہ بنائے، بس اگر وہ منہ موڑے تو کہہ دو تم گواہ رہو کہ ہم مسلمان ہیں۔ یہاں بھی دیکھیے تھوڑے سے الفاظ کے فرق کے ساتھ میسج کتنا خوبصورت ہے۔ خط لکھنا بھی ہمیں سکھایا جا رہا ہے کہ اچھے دو ٹوک لکھا کرو، اس سے دیکھیے تحریر ہو یا گفتگو ہو، بڑی نبی تلی ہو تو لوگوں کو یاد رکھنی بھی آسان رہتی ہے اور طوالت یعنی طول سے بھی انسان بچ جاتا ہے۔ پھر اس میں آپ دیکھیے کہ رغبت دلائی دوہرے اجر کی، انسان کی طبیعت میں کہ وہ اپنے فائدے کی طرف حرص رکھتا ہے، اور ساتھ ہی دیکھیے کہ اللہ کو رب بنانے کی بات ہو گئی تو گویا کہ اللہ اور چیز ہے اور رب اور چیز ہے، اس کا فرق انشاءاللہ آپ سورۃ الفاتحہ ہی میں دیکھیں گے۔ یہ خط آپ نے خاطب بن ابی بلتا کے ہاتھ بھیجا، انہوں نے مقوقس سے گفتگو کی اور اسے خط پہنچایا، مقوقس نے ان کی عزت افزائی کی اور خط ہاتھی دانت کے ایک ڈبے میں رکھ کر اس پر مہر لگائی اور اسے محفوظ کر لیا، اور نبی صلی اللہ علیہ وسلم کو جواب لکھا اور اس میں اقرار کیا کہ ایک نبی باقی رہ گیا ہے اور میں سمجھتا تھا کہ وہ ملک شام سے نکلے گا لیکن وہ مسلمان نہیں ہوا۔ تحفے میں ماریا اور سیری نام کی دو لونڈیاں بھیج دیں جن کا قبط میں بڑا مقام تھا، کچھ کپڑے اور ایک خچر بھی ہدیہ کیا جس کا نام دلدل تھا۔ نبی صلی اللہ علیہ وسلم نے ماریا کو اپنے لیے اور دلدل کو اپنی سواری کے لیے منتخب فرمایا اور سیرین کو حضرت حسان بن ثابت کے لیے ہبہ کر دیا۔ تو یہاں دیکھیے کہ سنا مانا، تحفے دیے لیکن مانا نہیں، پتہ بھی تھا کہ ایک نبی ہے لیکن کیا نہیں بات سمجھ آئی کہ وہ شام سے آنے کی بجائے مکہ سے کیوں آ گئے۔ نہیں مانے، کچھ لوگ دوسروں کے حق میں اچھے ہوتے ہیں اپنے حق میں نہیں۔ اس نے کوئی مخالفت نہیں کی اس کے انداز سے لگتا ہے، اور یہاں سے دیکھیے وہ مسلمان ہوا نہیں اور اللہ کے نبی نے اس کا تحفہ بھی قبول کیا۔ لا اکراہ فی الدین، بات بیان کر دیجئے، اس کے بعد مانے نہ کوئی مانے اس کی مرضی۔ خسرو پرویز شاہ فارس کے نام خط، آپ نے اس کے پاس یہ خط لکھا، بسم اللہ الرحمن الرحیم، محمد رسول اللہ صلی اللہ علیہ وسلم کی طرف سے کسرا والی فارس کی جانب، والی کہتے جیسے آج کے دور میں حکمران، کسرا لقب تھا اس دور میں فارس کے حکمرانوں کا، اس شخص پر سلام جو ہدایت کی پیروی کرے اور اللہ اور اس کے رسول پر ایمان لائے اور گواہی دے کہ اللہ کے سوا کوئی لائق عبادت نہیں، وہ تنہا ہے اس کا کوئی شریک نہیں اور محمد صلی اللہ علیہ وسلم اس کے بندے اور رسول ہیں، میں تمہیں اللہ کی طرف بلاتا ہوں کیونکہ میں تمام انسانوں کی جانب اس کا بھیجا ہوا ہوں تاکہ جو شخص زندہ ہے اسے انجام بد سے ڈرایا جائے اور کافروں پر حق بات ثابت ہو جائے یعنی حجت تمام ہو جائے، بس تم اسلام لاؤ سلامت رہو گے، اور اگر اس سے انکار کیا تو تم پر مجوس کا بارے گناہ ہوگا۔ مجوسی تھے وہاں رہنے والے لوگ، فائر ورشپر یعنی آگ کے پجاری، تو کہا کہ اگر نہیں مانو گے تو تمہیں ان کا بھی گناہ ہوگا۔ اس سے پتہ چلتا ہے کہ حکمران زبردستی بھی منوا سکتا ہے، تو اگر حکمران نہیں مانتا تو گویا کہ وہ دوسروں کو روک رہا ہے۔ یہاں دلیل کی بات سے بھی پتہ چل گیا کہ اسلام دلیل کا مذہب ہے۔ یہ خط آپ نے عبداللہ بن خزافہ رضی اللہ عنہ کے ذریعے بھیجا اور انہیں حکم دیا کہ اسے عظیم بحرین کے حوالے کرے اور سربراہ بحرین اسے کسرا کے حوالے کرے گا۔ جب یہ خط کسرا کے سامنے پڑھا گیا تو اس نے اسے چاک کر دیا یعنی پھاڑ دیا اور کہا میری رعایا میں سے ایک حقیر غلام اپنا نام مجھ سے پہلے لکھتا ہے، نعوذ باللہ، دیکھیے نبی صلی اللہ علیہ وسلم کا نام پہلے تھا نا، اس پہ یہ بات کر رہا ہے۔ رسول اللہ صلی اللہ علیہ وسلم کو اس کی خبر ہوئی تو فرمایا اللہ اس کی بادشاہت کو پارا پارا کر دے، یعنی جو اس نے خط کے ساتھ کیا اللہ اس کے ملک کے ساتھ کرے گا۔ پھر وہی ہوا جو آپ نے فرمایا تھا، چنانچہ اس کے لشکر نے رومیوں کے سامنے بدترین شکست کھائی، پھر خسرو کے بیٹے شیرویہ نے اس کے خلاف بغاوت کی اور اسے قتل کر کے بادشاہت پر قبضہ کر لیا، پھر وہاں افتراق و انتشار کا ایک سلسلہ قائم ہو گیا یعنی خانہ جنگی، آپس میں لڑنے لگے، فرقے فرقے ہو گئے، منتشر ہو گئے، یہاں تک کہ عمر بن خطاب رضی اللہ عنہ کے زمانے میں اسلامی لشکر نے اس ملک پر قبضہ کر لیا اور یہ بادشاہت ہمیشہ کے لیے ختم ہو گئی۔ یہاں آپ دیکھیے کہ تکبر تھا نا، کبر، اپنے بڑے ہونے کا احساس، جس نے اللہ کے نبی کی بات سمجھنے نہیں دی اور اللہ کے نبی کی پیشن گوئی حرف بحرف سچ ہوئی۔ تو پتہ کیا چلا کہ لوگ ایک ہی جیسے ہوتے ہیں لیکن اندر ان کا فرق ہے، جس کی وجہ سے پھر قبول حق کا مادہ مختلف ہوتا ہے۔ بہرحال یہ مسلمان نہیں ہوا۔ میں سوچ رہی تھی کہ اس دور میں تو خط دے کر بھیجنا پڑتا تھا، اتنا سفر کیا، پھر آپ نے دیکھا کہ بحرین کے حاکم کے پاس بھیجا، پھر اس کے ذریعے آگے گیا۔ आज के दौर में तो ईमेल्स मिल जाती हैं, जो भी ले लीजिए। तो एक ईमेल कर देने में क्या हर्ज है, लेकिन शर्त क्या है कि अंदाज़ वही हो जो अल्लाह के नबी का था। कैसर, शाह रोम के नाम खत, यानी उस दौर में जो रोम था उसके बादशाहों का लकब कैसर था। इसके नाम नबी सल्लल्लाहु अलैहि वसल्लम ने यह ख़त लिखा, बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्लाह के बंदे और उसके रसूल मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की जानिब से हिरकल यानी सरबराह रूम की तरफ, इस शख्स पर सलाम हो जो हिदायत की पैरवी करे। तुम इस्लाम लाओ सालिम रहोगे, इस्लाम लाओ अल्लाह तुम्हें तुम्हारा अजर दो बार देगा, और अगर तुमने रूगरदानी की तो तुम पर अरीसियों यानी रियाया का भी गुना होगा। एक होता ना रईस, तो उसी से अरीसी यानी रियाया। ए अहले किताब, एक ऐसी बात की तरफ आओ जो हमारे और तुम्हारे दरमियान बराबर है। यह नोट कीजिएगा कि जो क्रिश्चियन बादशाह थे उनको आपने ये बात लिखी, बाकी जो पेगन थे मुशरिक थे उनको ये जुमला नहीं लिखा। क्या कॉमन बात क्या थी? ला इलाहा इल्लल्लाह, कहते तो सब यही थे। ये अलग बात है कि बाद में इसने तब्दीलियाँ कर दी। अहले किताब, एक ऐसी बात की तरफ आओ जो हमारे और तुम्हारे दरमियान बराबर है, वो ये कि हम अल्लाह के सिवा किसी और को ना पूजें, इसके साथ किसी चीज़ को शरीक ना करें और अल्लाह के सिवा एक दूसरे को रब ना बनाएं। बस अगर ये लोग रुख फेरें तो कह दो कि तुम लोग गवाह रहो हम मुसलमान हैं। यहाँ भी अंदाज पिछले खतूत से मिलता जुलता। आपने ये ख़त हज़रत दाहिया बिन खलीफा कल्बी के हाथ भेजा और इन्हें हुक्म दिया कि ये ख़त अजीम बुसरा के हवाले करें यानी बुसरा के हाकिम, और वो इसे कैसर के पास पहुंचाएगा। कैसर इस वक्त इस बात पर अल्लाह का शुक्र बजा लाने के लिए हम से पैदल चलकर बैतुल मक़दस आया था। इससे पता चलता है कि ये भी इस्लाम की तरफ मायल था, कि अल्लाह ने इसे अहले फारिस पर फतह और नुसरत अता की है। जब ये ख़त इसे मिला तो इसने अपने हर कारे दौड़ाए कि अरब का कोई ऐसा आदमी लाएं जो नबी सल्लल्लाहु अलैहि वसल्लम को पहचानता हो। इन्हें अबू सुफियान की सरबराही में कुरैश का एक काफिला मिल गया। उन्होंने काफिले को हरकल के पास हाजिर किया। हरकल ने इन्हें अपने दरबार में बुलाया। इस वक्त रूम के बड़े बड़े लोग इसके गिरदा गिर्द मौजूद थे। इसने पूछा कि नस्ब के लिहाज से कौन शख्स आपके ज्यादा करीब है? लोगों ने बताया कि अबू सुफियान। हरकल ने अबू सुफियान को अपने करीब किया, बकिया लोगों को इसके पीछे बिठाया और कहा, मैं इससे इस शख्स यानी नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में पूछूंगा, अगर ये झूठ बोले तो तुम इसे झुटला देना। इस पर अबू सुफियान को शर्म आई कि झूठ बोले। इसके बाद हिरकल और अबू सुफियान में ये गुफ्तगू हुई। यहाँ देखिए कि अल्लाह के नबी ने भेजा और उन्होंने जिस शख्स को बुलाया वो अबू सुफियान थे, जो कि अभी इस्लाम पे नहीं थे। नसब की वजह से बुलाया ना, तो यहाँ से ख़ानदानी और नसब की बात पता चलती है। और एक ये बात भी पता चलती है कि ख़ानदान ख़ानदान होता है। बहरहाल यहाँ से कुछ गुफ्तगू है इन दोनों की। हिरकल, तुम लोगों में इसका नसब कैसा है? अबू सुफियान, वो ऊंचे नसब वाला है। हिरकल, तो क्या ये बात इससे पहले भी तुम में से किसी ने कही थी, यानी नबूवत का ये दावा किसी और ने भी किया था? अबू सुफियान, नहीं। हिरकल, क्या इसके बाप दादा में से कोई बादशाह गुजरा है? अबू सुफियान, नहीं। हिरकल, अच्छा, तो बड़े लोगों ने इसकी पैरवी की है या कमज़ोरों ने? अबू सुफियान, कमज़ोरों ने। हिरकल, ये लोग बढ़ रहे हैं या घट रहे हैं? अबू सुफियान, बढ़ रहे हैं। हिरकल, तो क्या इस दीन में दाखिल होने के बाद कोई शख्स इस दीन से बरगश्ता होकर मुर्तद भी हुआ है, यानी इस दीन से बेजार होकर या उसके बारे में उसके दिल में शक आकर उसने दीन को छोड़ा? अबू सुफियान, नहीं। हिरकल, तो क्या जो बात इसने अब कही है इससे पहले तुम इसे झूठ का इल्ज़ाम देते थे? अबू सुफियान, नहीं, यानी नबूवत के दावे से पहले कभी इस शख्स ने झूठ बोला? हिरकल, क्या वो बदहती भी करता है? अबू सुफियान, नहीं। और यहाँ अबू सुफियान को एक मशकूक बात कहने का मौका मिला, चुनाच इसने मज़ीद कहा, अलबत्ता हम लोग इस वक्त इसके साथ सुलह की एक मुद्दत गुजार रहे हैं, मालूम नहीं इसमें वो क्या करेगा। यहाँ से क्या पता चलता है कि कुछ ना कुछ अपनी तरफ से इंसान बात कर ही देता है जब किसी के बारे में दिल में कुछ मलाल होता है। हिरकल, क्या तुम लोगों ने इससे जंग की है? अबू सुफियान, जी हाँ। हिरकल, तो तुम्हारी और इसकी जंग कैसी रही? अबू सुफियान, जंग हमारे और इसके दरमियान डोल है, वो हमें तकलीफ़ पहुंचा लेता है और हम उसे तकलीफ़ पहुंचा लेते हैं, यानी कभी उसका फायदा हो जाता है कभी हमारा। हेरकल, वो तुम्हें किन बातों का हुक्म देता है? अबू सुफियान, वो कहता है सिर्फ एक अल्लाह की इबादत करो, इसके साथ किसी चीज़ को शरीक ना करो। तुम्हारे बाप दादा जो कहते हैं इसे छोड़ दो, और वो हमें नमाज, सच्चाई, परहेजगारी, पाक दामनी और सिला रहमी का हुक्म देता है। इसके बाद हेरकल ने इस गुफ्तगू पर तबसरा करते हुए कहा, अब देखिएगा वही तरतीब है जिससे सवाल पूछे थे। तुमने बताया कि वो ऊंचे नसब वाला है, तो दस्तूर यही है कि पैगंबर अपनी कौम के ऊंचे नसब से भेजे जाते थे। और तुमने बताया कि इससे पहले तुम में से किसी ने ये बात नहीं कही, तो मैं कहता हूँ कि अगर ऐसा होता तो मैं कहता कि ये शख्स एक ऐसी बात की नकल कर रहा है जिससे पहले कही जा चुकी, यानी कॉपी कर रहा है किसी को। और तुमने बताया कि इसके बाप दादाओं में कोई बादशाह नहीं गुजरा, मैं कहता हूँ कि इसके बाप दादाओं में अगर कोई बादशाह गुजरा होता तो ये शख्स अपने बाप दादा की बादशाहत तलब कर रहा है। मकसद ये कि तुम्हारा हर जवाब जो है वो बता रहा है कि ये शख्स नबी है, झूठा नबुवत का दावेदार नहीं। और तुमने बताया कि जो बात इसने कही है इससे पहले तुम लोग इस पर झूठ का इल्ज़ाम नहीं लगाते थे, तो मैंने ये जान लिया कि ऐसा नहीं हो सकता कि वो लोगों से तो झूठ ना बोले और अल्लाह के मामले में झूठ बोले। और तुमने ये भी बताया कि कमज़ोर लोग इसकी पैरवी कर रहे हैं, और हकीकत यह है कि यही लोग पैगंबरों के पैरोकार होते हैं। और तुमने बताया कि ये लोग ज़्यादा हो रहे हैं, और ईमान का मामला ऐसा ही है यहाँ तक कि वो मुकम्मल हो जाए। और तुमने बताया कि इनमें से कोई शख्स मुर्तद नहीं होता, और हकीकत यह है कि ईमान की बशाशत जब दिलों में घिर जाती है तो ऐसा ही होता है। यहाँ आप देखिए कि बिल्कुल उसके वही जज्बात हैं जो इस्लाम कबूल करने के बाद किसी भी ईमान वाले के होते हैं। और तुमने बताया कि वो बदहती नहीं करता, और पैगंबर ऐसे ही होते हैं कि वो बदहती नहीं करते। और तुमने बताया कि वो तुम्हें सिर्फ अल्लाह की इबादत करने और इसके साथ किसी चीज़ को शरीक न ठहराने का हुक्म देता है, बुत परस्ती से मना करता है, और नमाज, सच्चाई, परहेजगारी और पाक दामनी का हुक्म देता है। तो जो कुछ तुमने बताया है अगर वो बरहक है तो ये शख्स बहुत जल्द मेरे इन दोनों कदमों की जगह का मालिक हो जाएगा, ये नोट कीजिए। और मैं जानता था कि ये नबी आने वाला है, लेकिन मेरा ये गुमान न था कि वो तुम में से होगा। यहां से क्या पता चलता है कि सबका ये गुमान था कि अल्लाह के नबी मुल्क शाम से आएंगे, और अगर मुझे यकीन होता कि मैं इसके पास पहुंच सकूंगा तो इससे मुलाकात की जहमत उठाता, और अगर इसके पास होता तो इसके दोनों पांव धोता। इसके बाद हेरकल ने आपका खत मंगवा कर पढ़ा तो आवाजें बुलंद हो गईं और बहुत शोर मचा, चुनाचे इसने अबू सुफियान और इसके साथियों को बाहर करा दिया। बाहर आकर अबू सुफियान ने अपने साथियों से कहा, अबू कबशा के बेटे का मामला बहुत जोर पकड़ गया, ये अल्लाह के नबी सल्लम की कुन्नियत थी। इससे तो बनू असफर यानी रूमियों का बादशाह डरता है, यानी सोचिए कि अब इस वक्त इनके दिल पर क्या गुजर रही होगी ना दुख के मारे। इसके बाद अबू सुफियान को पुख्ता यकीन हो गया कि रसूलुल्लाह का दीन गालिब आकर रहेगा, यहाँ तक कि अल्लाह ताला ने इसे इस्लाम की तौफीक दी। हेरकल ने नामा बर यानी खत लाने वाले हजरत दाहिया बिन खलीफा गलबी को माल और कपड़े यानी पारचा जात से नवाजा, और फिर हिम्स वापस चला गया। वह एक बड़े हॉल में उज़्मा रूम को बारयाबी बख्शी और इसके दरवाजे बंद कर दिए, यानी जो बड़े बड़े लोग थे उनके उज़्मा उनकी जमा होती है, यानी सब बड़े बड़े रोम के जो लोग थे उनको बुलाया, मिला और दरवाजे बंद कर दिए, यानी उनको तन्हाई में कुछ कहना चाहता है। फिर कहा, ए जमाते रोम, क्या तुम लोग फलाह और रुस चाहते हो, और ये चाहते हो कि तुम्हारी बादशाहत बरकरार रहे, तो इस नबी की पैरवी कर लो। ये है अराफू मिनल हक, और ये है यारिफू नहू कमा यारिफू नबना अहम, अपने बेटों की तरह पहचानते हैं। इस पर वो लोग वहशी गधों की तरह बिदक कर दरवाजों की तरह भागे, मगर दरवाजों को बंद पाया। इधर कैसर ने इनकी ये नफरत देखी तो कहा, इन्हें मेरे पास पलटा लाओ। फिर इनसे कहा, मैंने जो बात कही थी इससे तुम्हारे दीन में तुम्हारी पुख्तगी आजमा रहा था, जिससे मैंने देख लिया। इस पर इन अजीम लोगों ने इसे सजदा किया और उससे खुश हो गए। अल्लाह अकबर, डिप्लोमेटिक बात कर दी यहाँ के, और वो क्या थी कि अपनी बादशाहत बचाने के लिए, लोगों के प्रोपेगंडे से बचने के लिए कहा, नहीं नहीं मैं नहीं मुसलमान हुआ, मैं तो तुम्हें आजमा रहा था। اس تفصیل سے کیا پتہ چلا کہ قیصر نے نبی صلی اللہ علیہ وسلم کو اور آپ کی نبوت کی سچائی کو پوری طرح جان اور پہچان لیا تھا، لیکن بادشاہت کی محبت غالب آ گئی اور وہ اسلام نہ لایا، چنانچہ اپنا گناہ بھی اٹھایا اور اپنی رعایا کا بارے گناہ بھی، جیسا کہ اللہ کے نبی نے نام مبارک میں تحریر فرمایا تھا۔ ادھر داہیہ بن خلیفہ قلبی مدینہ سے واپس آتے ہوئے خسمی سے گزرے تو بنو جزام کے لوگوں نے ان پر ڈاکہ ڈال کر سب کچھ لوٹ لیا اور ان کے پاس کچھ بھی نہ چھوڑا۔ چنانچہ انہوں نے مدینہ پہنچ کر نبی صلی اللہ علیہ وسلم کو اس کی خبر دی تو آپ نے حضرت زید بن حارثہ کی سرکردگی میں 500 سوار صحابہ کرام کا دستہ روانہ کیا۔ انہوں نے شب خون مار کر یعنی رات کو حملہ کر کے لوگوں کو قتل کیا اور غنیمت میں 1000 اونٹ اور 500 بکریاں حاصل کی اور 100 عورتوں اور بچوں کو قید کیا۔ اس واقعے پر قبیلہ جزام کے ایک سردار زید بن رفاعہ جزامی جھٹ پٹ مدینہ آئے، وہ اور ان کی قوم کے کچھ لوگ مسلمان ہو چکے تھے، اور جب حضرت دحیہ پر ڈاکہ پڑا تھا تو انہوں نے حضرت دحیہ کی مدد بھی کی تھی، بس اللہ کے نبی نے غنیمت اور قیدی ان کو واپس کر دیے۔ کیا عروج و زوال ہے، ایک ایک بات ایسی ہے کہ جو سوچ پہ انسان کو مبتلا کر دیتی ہے۔ مال اور جاہ، حب جاہ اور حب مال، یہ دو چیزیں جو انسان کو خیر سے روکتی ہیں۔ یہاں بھی کچھ ایسے ہی منظر دکھتا ہے، کتنا قریب تھا حق کے، اور آپ نے دیکھا ہوگا کہ تقریباً 8-10 سوالات کے جواب کو وہ صحیح پا گیا۔ اس کے دل نے گواہی دے دی کہ نبی صلی اللہ علیہ وسلم سچے نبی ہیں، لیکن اس کے باوجود بھی دیکھیے آخری وقت میں زبان پہ کیا آیا۔ مجھے یہاں ابو طالب یاد آ رہے تھے کہ جن کے دل میں بھی ایمان آ رہا تھا لیکن دوستوں کے خوف سے انہوں نے پیچھے کیا۔ ہم سب کے لیے عمل کی کیا بات ہے، سوچیے۔ کبھی معاشرے، خاندان، دوستیں، فرینڈس، ان کا سرکل، اس سے متاثر نہیں ہونا، یہ چیزیں انسان کو حق سے دور کر دیتی ہیں۔ اور بہت کچھ ہے، اور اتنا کلیئر واقعہ ہے کہ اس کو پڑھنے کے بعد اب بغیر کسی تبصرے کے انسان اپنا محاسبہ کر سکتا ہے۔ ہم سب بات میں اس پہ اپنے لیے عمل کے نقطے لیں گے کہ ہم اپنے لیے پھر کیا کریں۔ اگلا خط جو ہے حارث بن ابی شمر غسانی کے نام ہے، یعنی غسان کے یہ حاکم تھے، یہ قیصر کی طرف سے دمشق کا امیر تھا۔ اس کے نام اللہ کے نبی نے جو خط لکھا وہ یہ تھا، بسم اللہ الرحمن الرحیم، محمد رسول اللہ صلی اللہ علیہ وسلم کی طرف سے حارث بن ابی شمر کی جانب، اس پر سلام جو ہدایت کی پیروی کرے اور اللہ پر ایمان لائے اور تصدیق کرے۔ میں تجھے دعوت دیتا ہوں کہ اللہ وحدہ لا شریک لہ پر ایمان لاؤ، تیرے لیے تیرا ملک باقی رہے گا، یعنی فکر نہ کرو، اگر تم مسلمان ہو گئے تو ہم تمہاری بادشاہت نہیں لیں گے اور تم کو ایسے ہی بادشاہ رہنے دیں گے۔ یہ خط آپ نے، اور دیکھیں کتنا مختصر خط ہے نا، یہ خط آپ نے شجاع بن وہب اسدی کے ہاتھ بھیجا، یہ اسد خزیمہ کی طرف منسوب ہے۔ حارث نے یہ خط پڑھا تو اسے پھینک دیا اور کہا کہ کون ہے جو مجھ سے میرا ملک چھینے گا؟ پھر مسلمانوں سے جنگ کی تیاری کرنے لگا اور ابن وہب سے کہا کہ جو کچھ دیکھ رہے ہو اپنے صاحب کو اس کی خبر کر دینا، یعنی دھمکی دی کہ جا کے بتا دو ہم فوج لے کر آ رہے ہیں، اور قیصر سے رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ جنگ کی اجازت چاہی، مگر قیصر نے اس کو اس عزم سے باز رکھا۔ اس کے بعد اس نے شجاع بن وہب کو کپڑے اور مال سے نوازا اور اچھائی کے ساتھ واپس کیا۔ آپ ان سب چیزوں کو دیکھتے وقت اپنے لوگوں کو سوچا کریں، آپ دوستوں کو بلاتے ہیں، دعوت دیتے ہیں، کبھی قرآن کی، کبھی دین کی، تو اکثر ریئیکشن ڈفرینٹ ہوتے ہیں نا۔ کتنی خوشی ہوتی ہے جب آپ کسی کو بلائیں اور وہ آ جائے، کسی سے کہیں اور وہ آ جائے، تو یہاں سے آپ سوچیے کہ پھر اللہ کے نبی کو بھی یہ ساری فیلنگس ہوتی تھیں۔ اس کے بعد امیر بسرا کے نام خط، اس خط میں آپ نے امیر بسرا کو اسلام کی دعوت دی اور اسے حارث بن عمیر ازدی کے ہاتھوں بھیجا۔ حضرت حارث جنوبی اردن میں علاقہ بلقاء کے ایک مقام موتا میں پہنچے تو شرحبیل بن عمر غسانی نے ان کا سامنا کیا اور ان کی گردن ماری۔ قاستوں کے سلسلے میں یہ سب سے سخت ظالمانہ قدم تھا، ان کے سوا نبی صلی اللہ علیہ وسلم کا کوئی قاصد قتل نہیں کیا گیا۔ آپ نے اس پر سخت غم و غصے کا اظہار کیا اور یہی غزوہ موتا کا سبب بنا۔ بہت زیادہ آپ دیکھیے کہ دل خراش واقعہ آگے آپ پڑھیں گے انشاءاللہ اور سنیں گے۔ تو ایک قاصد کا قتل کتنی بڑی بات بنی کہ اس کے پیچھے پھر کتنی بڑی جنگ ہو گئی۔ اس کے بعد حوزہ بن علی صاحب یمامہ کے نام خط، یعنی یمامہ کے حاکم حوزہ، آپ نے ان کے پاس یہ خط لکھا، بسم اللہ الرحمن الرحیم، محمد رسول اللہ صلی اللہ علیہ وسلم کی طرف سے حوزہ بن علی کی جانب، اس شخص پر سلام جو ہدایت کی پیروی کرے، تمہیں معلوم ہونا چاہیے کہ میرا دین اونٹوں اور گھوڑوں کی رسائی کی آخری حد تک غالب آ کر رہے گا، لہذا اسلام لاؤ سالم رہو گے اور تمہارے ماتحت جو کچھ ہے اسے تمہارے لیے برقرار رکھوں گا۔ دیکھیے ہر ایک سے بات ڈفرینٹ اینگل میں نا، اس میں تھوڑی سی دھمکی ہے۔ یہ خط اپنے سلیت بن عمر عامری کے ہاتھ بھیجا، حوزہ نے ان کی عزت کی، انہیں انعام سے نوازا، ہجر کے کپڑے دیے اور جواب میں لکھا، آپ جس چیز کی دعوت دیتے ہیں اس کی بہتری اور عمدگی کا کیا پوچھنا، اور میں اپنی قوم کا شاعر اور خطیب ہوں اور عرب پر میری ہیبت بیٹھی ہوئی ہے، اس لیے کچھ کار پردازی میرے ذمے کر دیں، میں آپ کی پیروی کروں گا۔ یعنی آپ مجھے اپنی اس نبوت میں حصے دار کر لیں، یہ مراد ہے کہ کچھ کام میں کروں کچھ آپ کریں۔ یہ خط رسول اللہ صلی اللہ علیہ وسلم کو ملا تو آپ نے فرمایا، اگر وہ مجھ سے زمین کا ایک ٹکڑا بھی مانگے گا تو اسے نہیں دوں گا، وہ خود بھی تباہ ہوگا اور جو کچھ اس کے ہاتھ میں ہے وہ بھی تباہ ہوگا۔ لالچ والے دل میں ایمان نہیں آتا، جو لالچ لے کر دین کی طرف آئے گا نا وہ دین کی روح نہیں پائے گا۔ جب رسول اللہ صلی اللہ علیہ وسلم فتح مکہ سے واپس تشریف لائے تو اس کا انتقال ہو چکا تھا۔ اگر اس وقت اس کو پتا ہوتا کہ میری اتنی تھوڑی زندگی ہے تو کبھی بھی انکار نہ کرتا، کیونکہ موت کے ساتھ انسان کے آنکھوں پہ پڑے ہوئے پردے چھٹنے لگتے ہیں۔ پھر ایک خط منظر بن ساوا جو بحرین کے حاکم تھے، ان کے نام لکھا گیا۔ اس خط پہ آپ نے منظر کو اسلام کی دعوت دی اور اسے علی بن الخضرمی کے ہاتھ بھیجا، منظر مسلمان ہو گیا، کچھ اہل بحرین بھی مسلمان ہوئے، جبکہ کچھ دوسرے اپنے دین یعنی یہودیت اور مجوسیت پر برقرار رہے۔ منظر نے رسول اللہ صلی اللہ علیہ وسلم کو اس کی خبر لکھی اور اس کے بارے میں سوال کیا، آپ نے اسے لکھا کہ مسلمان جس حال پر ایمان لائے ہیں انہیں اسی حال پر چھوڑ دو اور یہود اور مجوس سے جزیہ لو، اور تم جب تک راہ راست پر رہو گے ہم تمہیں تمہارے عہدے سے معزول نہ کریں گے۔ تو آپ دیکھ لیجئے کہ یہودیت سے تو بہت کم لوگ اسلام کی طرف آتے ہیں، لیکن یہ ان خوش قسمت لوگوں میں سے تھے۔ اسی کے بعد ایک آخری خط اس چیپٹر کا، شاہان عمان جعفر اور اس کے بھائی کے نام خط۔ آپ کا خط کیا تھا؟ بسم اللہ الرحمن الرحیم، محمد رسول اللہ صلی اللہ علیہ وسلم کی جانب سے جلندی کے دونوں صاحبزادے جعفر اور عبد کے نام، اس شخص پر سلام جو ہدایت کی پیروی کرے، اما بعد، میں تم دونوں کو اسلام کی دعوت دیتا ہوں، اسلام لاؤ سالم رہو گے، کیونکہ میں تمام انسانوں کی جانب اللہ کا رسول ہوں تاکہ جو زندہ ہے اسے انجام کے خطرے سے آگاہ کر دوں اور کافروں پر سچی بات واضح ہو جائے، اگر تم دونوں اسلام کا اقرار کر لو گے تو تم دونوں ہی کو والی اور حاکم بناؤں گا، اور اگر تم دونوں نے اسلام کا اقرار کرنے سے گریز کیا تو تمہاری بادشاہت ختم ہو جائے گی، تمہاری زمین پر گھوڑوں کی یلغار ہوگی اور تمہاری بادشاہت پر میری نبوت غالب آ جائے گی۔ یہاں بھی اب دیکھیے کہ تھوڑا سا انداز ہے سختی کا۔ یہ خط آپ نے حضرت عمر بن عاص کے ہاتھ بھیجا، جب آپ عمان تشریف لے گئے تو اب بن جلندی سے آپ کی ملاقات ہوئی، آپ نے پوچھا تم کس کی دعوت دیتے ہو؟ عمر بن عاص نے کہا، ہم اللہ کی طرف بلاتے ہیں جو تنہا ہے، جس کا کوئی شریک نہیں، اور ہم کہتے ہیں کہ اس کے علاوہ جس کی پوجا کی جاتی اسے چھوڑ دو، اور یہ گواہی دو کہ محمد صلی اللہ علیہ وسلم اللہ کے بندے اور اس کے رسول ہیں۔ پھر قدرے گفتگو کے بعد عبد نے پوچھا، آپ کس بات کا حکم دیتے ہیں؟ حضرت عمر نے کہا کہ آپ اللہ کی اطاعت کا حکم دیتے ہیں اور نہ فرمانی سے روکتے ہیں، نیکی اور صلہ رحمی کا حکم دیتے ہیں، ظلم و زیادتی، زناکاری اور شراب نوشی اور پتھر، بت اور صلیب کی عبادت سے منع کرتے ہیں۔ عبد نے کہا، یہ کتنی اچھی بات ہے جس کی طرف بلاتے ہیں، اگر میرا بھائی بھی اس بات پر میری پیروی کرتا تو ہم لوگ سوار ہو کر چل پڑتے، یہاں تک کہ محمد صلی اللہ علیہ وسلم پر ایمان لاتے اور ان کی تصدیق کرتے، لیکن میرا بھائی اپنی بادشاہت کا اس سے کہیں زیادہ حریص ہے کہ اسے چھوڑ کر کسی کا تابع فرمان بن جائے۔ یہاں بھی دیکھ لیجئے کہ پاؤں کی بیڑیاں بادشاہت ہے۔ حضرت عمر نے کہا، اگر تمہارا بھائی اسلام قبول کر لے تو رسول اللہ صلی اللہ علیہ وسلم اس کی قوم پر اس کی بادشاہت برقرار رکھیں گے، البتہ ان کے مالداروں سے صدقہ لے کر فقیروں میں بانٹیں گے۔ आपने कहा यह तो बड़ी अच्छी बात है, फिर पूछा कि सदका क्या है। हज़रत अमर ने तफसील बयान की। जब मवेशियों का जिक्र किया तो इसने कहा, मैं नहीं समझता कि मेरी कौम इसको मान लेगी, यानी माली मामलात में कौम से डर गया। फिर अपने हज़रत अमर बिन आस को अपने भाई जैफर के पास पहुंचाया। हज़रत अमर ने इसको ख़त दिया, इसने ख़त पढ़ा, फिर अपने भाई के हवाले कर दिया और अमर से पूछा कि कुरैश ने क्या किया, यानी क्या रिस्पांस हुआ कुरैश का। हज़रत अमर ने बताया कि वो मुसलमान हो गए हैं और ये भी कहा अगर वो इस्लाम लाए तो सालिम रहेगा, वरना शख्स सवार इसको रौंदेंगे और इसकी हरियाली का सफाया कर देंगे, यानी इसके मुल्क पर हमला होगा। जैफर ने कल तक के लिए अपना मामला मौखर कर दिया। कल हुई तो कुव्वत और ताकत का मुजाहरा किया, लेकिन फिर अपने भाई से तन्हाई में मशवरा किया और इसके दूसरे दिन दोनों भाई मुसलमान हो गए, अल्हम्दुलिल्लाह बिलाखिर। और हज़रत अमर रज़ी अल्लाह अन्हो को सदका वसूल करने के लिए आज़ाद छोड़ दिया, और जिस किसी ने इनकी मुखालफत की इसके खिलाफ मददगार साबित हुए। अब्द और जैफर के पास एक ख़त फतेह मक्का के बाद भेजा गया, जबकि बकिया खतूत हुदैबिया से अल्लाह के नबी की वापसी के बाद भेजे गए थे। तो अब देखिए कि अल्लाह के नबी सल्लम ने ये ख़त मुख्तलिफ औकात में भेजे। यहाँ से अब अल्लाह के नबी की तड़प और तलब और बहुत दिल सोजी दिखती है। हम सब भी अगर उम्मती होने का हक अदा करें तो फिर हम सबको भी इसकी फिक्र करनी है कि आज के दौर के हुक्मरान कौन हैं और कितने। देखिए उस वक़्त तो शायद यही चंद मुल्क होंगे, आज तो हमारे सामने लिस्टों की लिस्टें, और अगर हम इन तक बात नहीं करते तो आप देखिए कि हम कितनों को ईमान लाने से रोकते हैं। तो आप देखिए कि आजकल तो बहुत सारे मुल्क हैं, हम तो इवन मुसलमान मुल्कों में भी कोई बात देखे तो हम तो उन तक भी बात नहीं करते। ऐसे नहीं लगता कि आज हमने अपने आप को बिल्कुल खुली छुट्टी दे ली है इस काम से। अल्लाह के नबी की तड़प देखिए और बड़े लोगों से बात हुई, क्योंकि एक बादशाह को बात समझ आ जाए तो पूरी रियाया पे उसका असर आता है। हमेशा ऐसे लोगों को चुनिए तबलीग के लिए या बात करने के लिए जिनके पीछे बहुत सारे लोग हों। बाज़ लोग ट्रेंड सेटर्स होते हैं, मॉडल्स, इन्फ्लुएंशियल, पढ़े लिखे लीडर टाइप लोग, उनमें से अगर एक बंदा भी आ जाए तो बाज़ दफ़ा बहुत बड़ी खैर होती है। तो अल्लाह ताला से दुआ है कि वो हमारी इस मामले में रहनुमाई फरमाए। छोटा सा गज़वा इसको पढ़ लें, क्योंकि इसके बाद एक बहुत ही मारूफ गज़वा शुरू होगा, इससे इंशाल्लाह हम अपनी अगली नशिस्त शुरू करेंगे। यह है गज़वा गाबा या गज़वा ज़ी क़िर्त। मुहर्रम 7 हिजरी में ये वाक़या हुआ। हुदैबिया की सुलह में ये बात तय हुई थी कि 10 साल जंग बंद रहेगी। इसकी बदौलत नबी सल्लल्लाहु अलैहि वसल्लम जज़ीरतुल अरब में अपने सबसे बड़े दुश्मन कुरैश से मुतमईन होकर मकर दगा, गद्दारी और बदहती और गिरोहों को भड़काने के लिहाज से सबसे गंदे दुश्मन यहूद से हिसाब चुकाने के लिए फारिग हो चुके थे। यहूद खैबर और इसके शमाल में आबाद थे। नबी सल्लल्लाहु अलैहि वसल्लम इनकी तरफ निकलने की तैयारी फरमा रहे थे कि एक हल्का सा हादसा पेश आ गया जिसे गज़वा गाबा कहते हैं। खुलासा क्या है कि अल्लाह के नबी ने अपने ऊँट ओहद के अतराफ में गाबा के अंदर चरने के लिए भेज रखे थे। साथ में आपका ग़ुलाम रबाह ऊँटों का चरवाहा और सलमा बिन अकवो भी थे। हज़रत सलमा के साथ अबू तलहा रदी अल्लाह अन्हो का घोड़ा भी था। समझ आ रही है ना, यानी घोड़े को चराने के लिए गए और साथ ये हजरात थे। अचानक अब्दुर्रहमान बिन उयना फजारी ने ऊँटों पर छापा मारा और चरवाहे को कत्ल करके सारे ऊँट हांक ले गया। हज़रत सलमा ने अपना घोड़ा रबाह को दिया कि वो जल्दी से मदीना जाकर हादसे की इत्तला दे, और ख़ुद एक टीले पर खड़े होकर मदीना की तरफ चेहरा किया और 3 बार नहायत बुलंद आवाज़ से पुकारा, या सबाहा, हाय सुबह का हमला। ये उस दौर का एक मारूफ रिवाज था। फिर हमलावरों के पीछे चल निकले। वो तीर बरसा रहे थे और ये रिज्स पढ़ रहे थे, हुज़खा अनबनुल अक्वा वल यौमु यौमुर रुद्दई, ये ले मैं अकवो का बेटा हूँ और आज का दिन कमीने की हलाकत का दिन है, यानी दुश्मन के बारे में दुख का इजहार कर रहे थे। गरज वो मुसलसल तीर बरसाते और ज़ख्मी करते रहे। जब दुश्मन का कोई सवार पलट कर आता तो वो किसी दरख्त की ओट में बैठ जाते और तीर मारते। फिर दुश्मन पहाड़ के एक तंग रास्ते में दाखिल हुआ तो ये पहाड़ के ऊपर चढ़ गए और इस पर पत्थर लुढ़काने लगे। यूँ इसका पीछा किए रखा यहाँ तक कि इसने सारे ऊँट छोड़ दिए, لیکن حضرت سلمان نے پھر بھی اس کا پیچھا کیے رکھا اور اس کو تیر مارتے رہے، یہاں تک کہ بوجھ کم کرنے کے لیے اس نے 30 چادریں اور 30 نیزے پھینک دیے۔ حضرت سلمان رضی اللہ عنہ ان پر بطور نشان تھوڑے تھوڑے پتھر ڈالتے گئے تاکہ انہیں پہچان لیا جائے۔ پھر وہ لوگ گھاٹی کے ایک تنگ موڑ پر بیٹھ گئے، حضرت سلمان بھی ایک چوٹی پر جا بیٹھے۔ یہ دیکھ کر ان کے 4 آدمی چڑھ کر حضرت سلمان کی طرف آئے۔ حضرت سلمان نے کہا، تم جانتے ہو میں کون ہوں؟ میں سلمان بن عقبہ ہوں، تم میں سے جس کسی کو دوڑاؤں گا بے دھڑک پا لوں گا، اور جو کوئی مجھے دوڑائے گا ہرگز نہ پا سکے گا۔ یعنی بہادر بھی تھے اور تیز چلتے تھے۔ یہ سن کر وہ سب واپس چلے گئے۔ کچھ دیر بعد حضرت سلمان نے رسول اللہ کے سواروں کو دیکھا کہ وہ درختوں کے درمیان سے چلے آ رہے تھے۔ آگے احرم تھے، پھر ابو قتادہ، پھر مقداد، پھر احرم، اور عبد الرحمن میں ٹکر ہوئی۔ احرم نے حضرت عبد الرحمن کے گھوڑے کو زخمی کیا، لیکن عبد الرحمن نے انہیں نیزہ مار کر قتل کر دیا اور ان کے گھوڑے پر پلٹ آیا، مگر اتنے میں ابو قتادہ عبد الرحمن کے سر پر جا پہنچے اور اسے نیزہ مار کر قتل کر دیا۔ دشمن کے باقی آدمی بھاگ کھڑے ہوئے اور انہیں ان سواروں نے پکڑ لیا۔ حضرت سلمہ بھی ان کے ساتھ پیدل دوڑ رہے تھے۔ سورج ڈوبنے سے کچھ پہلے دشمن ایک گھاٹی میں پہنچا جس میں ذی قرت نام کا ایک چشمہ تھا۔ دشمن پیاسا تھا اور پانی پینا چاہتا تھا، لیکن حضرت سلمہ نے تیر مار کر اسے دور رکھا، یعنی پانی تک نہ پہنچنے دیا۔ رسول اللہ صلی اللہ علیہ وسلم اور شخص سوار صحابہ دن ڈوبنے کے بعد حضرت سلمہ رضی اللہ عنہ کے پاس پہنچے۔ انہوں نے کہا، یا رسول اللہ، یہ سب پیاسے تھے، اگر آپ مجھے 100 آدمی دے دیں تو میں ان کے جانوروں سمیت ان کی گردنیں پکڑ لاؤں۔ آپ نے فرمایا، عقبہ کے صاحبزادے، تم قابو پا گئے، اب نرمی برتو۔ یعنی اب اور زیادہ جوش دکھانے کی ضرورت نہیں۔ پھر آپ نے فرمایا، اس وقت بنو غطفان میں ان کی مہمان نوازی کی جا رہی ہے۔ اس غزے میں آپ نے سلمہ بن عقبہ کو پیدل اور سوار دونوں کے حصے دیے اور عدبہ نامی اونٹنی پر انہیں اپنے پیچھے بٹھایا اور فرمایا، آج ہمارے بہترین سوار ابو قتادہ اور بہترین پیادہ سلمہ ہیں۔ یہاں صرف رغبت دلانے کا انداز دیکھیے کہ آپ کس طرح لوگوں کو خوش کرتے تھے۔ یہ غزوہ آپ کی خیبر روانگی سے صرف 3 روز پہلے پیش آیا۔ اس غزوے کے دوران میں آپ نے مدینہ کا انتظام ابن ام مکتوم کو سونپا اور پرچم حضرت مقداد کو دیا۔ تو آپ اس جنگ کو اور باقی ساری چیزوں کو پیچھے سے دیکھتے ہوئے یہ ضرور سوچ رہے ہوں گے کہ اللہ کے نبی نے کبھی بھی غداری، دھوکہ دہی، کسی کو چھیڑ خانی کرنا یہ برداشت نہیں کیا۔ اللہ تعالیٰ سے دعا ہے کہ ہم سب بھی اپنے لیے ان ساری چیزوں کو لے سکیں۔